Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz. आज हरितालिका तीजको अन्तिम दिन हिन्दू महिलाहरू ऋषि पञ्चमी पर्व मनाउँदै
वंशरो प्रहार गरी हत्या गरेको आरोपमा सुर्खेतको वीरेन्द्रनगरमा एकजना प्रहरीको नियन्त्रणमा आवश्यक अनुसन्धान चल्दै
बर्दिया जिल्ला समन्वय समितिमा माओवादी र नेकपा एमाले गठबन्धन विजयी 6 नम्बर प्रदेशको विकासका लागि सक्दो पहल गर्ने माओवादी केन्द्रका अध्यक्ष दाहालको प्रतिबद्धता
र नेपाल 15 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्ने हिमाल पहाड तराई कोही छैन पराई बिहानको भेरी खबरबाट डिलु राउत र राजेन्द्र शाहीको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। आज हरितालिका तीजको अन्तिम दिन हिन्दू महिलाहरूले सप्तऋषिको पूजा आजा गरी ऋषि पञ्चमी पर्व मनाउँदैछन्। व्रतालु महिलाहरू बिहानै उठेर नजिकको नदी खोला र पोखरीमा गई 365 वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर माटो र खरानी लगाई नुहाउने गर्दछन्। नुहाएपछि अरुन्धती सहित अट्टी, गौतम, भारद्वाज, जमदग्नी, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ। ऋषिहरूको पूजा गर्दा विवाहित महिलाहरूले अटल सौभाग्यका लागि सौभाग्य सूचक चूरा, धागो, सिन्दूर पोते पनि चढाउँछन्। सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज नुहाएर पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न, कागुनो, कन्दमूल र करकला आदि खाने चलन रहेको छ। ऋषि पूजापछि नाचगान तथा भजन कीर्तन गरेमा तीजको व्रत पूर्ण हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ।
वंशरो प्रहार गरी सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा एक होटल सञ्चालकबाटै ग्राहकको हत्या भएको छ। वीरेन्द्रनगर 6 सनिहल लाइनमा रहेको मामा भान्जा होटलका सञ्चालक देवी प्रसाद ढकालले कालीकोटको तिला गुफा नगरपालिका 11 का रतनबहादुर शाहीको हत्या गर्नुभएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। सोही होटलमै बसेर अध्ययन गर्दै आएका 32 वर्षीय शाहीको हिजो साँझ 7 बजेतिर वंशरोले प्रहार गरी हत्या गरेर ढकाल फरार हुनुभएको थियो। प्रहरीले ढकाललाई वीरेन्द्रनगरकै गणेशचोकबाट पक्राउ गरेको छ। अत्याधिक मादक पदार्थ सेवन गरेका ढकालले शाहीको किन हत्या गरेको भन्ने बारेमा केही नखुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यसबारेमा थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ। यो घटनासँगै सुर्खेतमा पछिल्लो 2 हप्तामा 3 जनाको हत्या भएको छ।
यस्तै अविरल वर्षाका कारण दैलेख सदरमुकाममा घर भत्किँदा 1 जनाको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। दैलेखको नारायण नगरपालिका 1 त्रिभुवन माध्यमिक विद्यालयको मूल गेट अगाडि रहेको घर भत्किँदा अन्दाजी 42 वर्षीय दिपा चन्दको मृत्यु भएको हो। यस्तै दिपाका बहिनी 40 वर्षीय बिन्दु शाही र उहाँका 12 वर्षीय छोरी मुना साई घाइते भएका दैलेखका प्रहरी निरीक्षक एकिन्द्र बहादुर खड्काले बताउनुभयो। घाइते 2 जनालाई हिजो थप उपचारका लागि नेपालगंज लगिएको छ।
बर्दिया जिल्ला समन्वय समितिको संयोजकमा माओवादी केन्द्र र एमाले गठबन्धनका उम्मेद्वारहरू विजयी बनेका छन्। जिल्ला समन्वय समितिको प्रमुखमा 12 मत ल्याई बढैयाताल गाउँपालिका वडा नम्बर 6 का माओवादी केन्द्रका उम्मेद्वार शंकर प्रसाद थारू विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कंग्रेसका गुलरिया 6 का सुशान्धु प्रकाश शर्माले 4 मत प्राप्त गर्नुभएको छ। उपप्रमुखमा एमालेका बारबर्दिया नगरपालिका 9 का मानबहादुर विष्ट विजयी हुनुभएको छ। उहाँले नेपाली कंग्रेसका तर्फबाट उम्मेद्वार बन्नुभएका राजापुर नौका रविन्द्र मल्ललाई 8 मतले पछि पार्नु भएको छ। जिल्ला समन्वय समितिमा 9 पद मध्ये माओवादीले प्रमुख सहित 5 पदमा र एमाले उपप्रमुख सहित 4 पदमा विजय हासिल गरेको छ। जिल्लामा 3 तह जितेको एमालेको 5 जना, 3 तह जितेको माओवादी केन्द्रको 7 जना र 2 तह जितेको नेपाली कंग्रेसको 4 जना मतदाता रहेका थिए। विजयहरूलाई बर्दियाका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ। साउन 29 गते तोकिएको निर्वाचन बाढीका कारण हिजोलाई सरेको थियो।
नेकपा माओवादी केन्द्रले केन्द्रको 6 नम्बर प्रदेश स्तरीय बैठक तथा प्रशिक्षण सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ। कार्यक्रममा सहभागी हुन वीरेन्द्रनगर आउनुभएका केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश नम्बर 6 को विकासका लागि सक्दो पहल गर्ने बताउनुभयो। पत्रकारसँगको कुराकानीमा अध्यक्ष दाहालले यो प्रदेशको समृद्धिका लागि ठूला परियोजना सञ्चालन र रोजगारीका अवसर सृजना गर्नुपर्नेमा जोड़ दिनुभयो।
छिटोभन्दा छिटो आर्थिक विकासतिर ठुल्ठुला परियोजना यहाँ केन्द्रित गर्ने, पर्यटन विकासदेखि रोजगारी सृष्टिदेखि अन्य विकासहरू चाहिँ कामहरूलाई केन्द्रित गर्ने बारेमा हामी गम्भीर छौँ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका दाहालले देशको उन्नतिका लागि राजनीतिक स्थायित्व कायम गर्नु अपरिहार्य रहेको बताउनुभयो।
7 सालदेखि नै राजनीतिक परिवर्तन पनि ठुल्ठुला परिवर्तन हुँदै पनि आएका छन्, तर राजनीतिक अस्थिरता पनि रहि नै राखेका छ। 70 वर्षदेखि 65-63 जनयुद्ध र जनआन्दोलन पछि त होला भन्ने नेपाली जनताको अपेक्षा थियो, त्यो पनि भएन। बरु 10 वर्षमा 10 वटा सरकार भए, संविधान बनेपछि होला कि भनेको 3 वर्ष भएको छैन। संविधान घोषणा भएको 3 सरकार भइसक्यो, उस्तै परे 4 हुन नि बेर छैन भने यस्तो अवस्थाबाट देशले आर्थिक प्रगति गर्ने, समृद्धितिर जाने, समाजवादतिर जाने भन्ने कुरा चाहिँ कल्पना मात्रै हुन जान्छ। त्यसकारण पहिला त राजनीतिक स्थिरताको न्यूनतम आधार हुन पर्यो।
देशमा राजनीतिक स्थिरता कायम गर्न संविधान संशोधन मार्फत प्रत्यक्ष कार्यकारी विषयलाई जोरदार रूपमा उठाउने उहाँको भनाइ छ।
हामी व्यापक जनताको बीचमा पनि, पत्रकारहरूको बीचमा पनि, नागरिक समाज र राजनीतिक दलहरूको बीचमा छलफल चलाएर संविधान संशोधनका माध्यमबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, हाम्रो प्रस्ताव कार्यकारी राष्ट्रपति भयो भने कम्तीमा 5 वर्ष देशमा राजनीतिक स्थिरता बन्छ र यो निर्णय पनि हामीले गरेका छौँ।
उहाँले माओवादी विभाजन हुँदा परिवर्तनका मुद्दा उल्टिने खतरा रहेको भन्दै एकताबाट अझै ठूला परिवर्तनका आधार तयार गर्न सकिने भएकाले एकताबद्ध हुन आग्रह समेत गर्नुभयो। बैठकमा उपाध्यक्ष नारायण काजी श्रेष्ठ, महासचिव रामबहादुर थापा, पूर्व गृहमन्त्री शक्ति बहादुर बस्नेत लगायतका नेताहरूको पनि सहभागिता रहेको थियो।
बाँकेको राप्ती सोनारी गाउँपालिकाको फतेपुरमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा 750 जना सेवाग्राही लाभान्वित भएका छन्। रेडियो सद्भावले आयोजना गरेको शिविरमा 50 जनालाई विशेषज्ञ उपचारको लागि रिफर गरिएको छ। शिविरमा आएका धेरैजसो बिरामीमा छाला सम्बन्धी समस्या, कान पाक्ने, झाडा पखाला र भाइरल ज्वरो देखिएको उपचारमा संलग्न डाक्टर राहुल थापाले बताउनुभयो। जेस चर्च अफ काइन्डनेस ग्रुप नेपालगंजको सहकार्यमा राप्ती सोनारी गाउँपालिका 7 खल्ला झगडियामा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो। यसअघि राप्ती सोनारी गाउँपालिका 3 बैजापुरमा गरेको निशुल्क स्वास्थ्य शिविरमा 700 बढीले सेवा लिएका थिए। भेरी खबरमा खबरको क्रम जारी नै छ, अहिलेलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। जुम्लामा 1 साताको अवधिमा मात्रै 2,25,00,000 रुपियाँ बराबरको स्याउ बिक्री भएको छ। अहिले व्यापारीहरूले स्याउ बाहिर पठाउन थालेपछि बिक्री पनि वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। अहिलेसम्म 542 मेट्रिक टन स्याउ बाहिर पठाइएको जिल्ला कृषि विकास कार्यालयको भनाइ छ। व्यापारीले किसानको बगैँचामै गएर स्याउ प्रति किलो 60 रुपियाँ दरले खरिद गर्न थालेका छन्। चन्दननाथ नगरपालिका 10 का छक्क बहादुर शाहीले बगैँचाबाटै 3,00,000 रुपियाँ भन्दा धेरैको स्याउ बिक्री गरेको बताउनुभयो। स्याउमा चमेरो र अरिङ्गालले क्षति पुर्याउन थालेकाले चाँडै बेच्नु परेको कृषकहरूले बताएका छन्। सुर्खेत र नेपालगंजमा स्याउको मूल्य वात्तै घटेकाले आफूहरू मर्कामा परेको जुम्लाका व्यापारीहरूले बताएका छन्। जिल्ला सहकारी संघमा रहेको 80,00,000 रुपियाँको ग्रेडिङ मेसिन सञ्चालनमा आउन नसक्दा किसानलाई स्याउ ग्रेडिङमा पनि समस्या भएको छ। दिनहुँ हातले नै स्याउ ग्रेडिङ गर्नु परिरहेको व्यापारी रामकृष्ण चौलागाईले गुनासो गर्नुभयो। भदौ पहिलो साताभित्रै जुम्लाका 90% स्याउका बगैँचा रित्तिएका छन्।
कृषि सम्बन्धी स्थानीय सवालहरू समाधान तथा बहस बैरवी गर्नका लागि सुर्खेतमा सार्वजनिक निजी समूह गठन भएको छ। सुन्दर नेपाल संस्था सुर्खेतले नागरिक समाज पारस्परिक जवाबदेहिता कार्यक्रम अन्तर्गत जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्दलको अध्यक्षतामा विषयगत तथा नागरिक समाजका सदस्यहरू सम्मिलित 17 सदस्यीय समिति गठन गरेको हो। समितिमा जिल्ला समन्वय समितिमा र सामाजिक विकास अधिकृत, जिल्ला प्रशासन, शिक्षा, कृषि, स्वास्थ्य, महिला बालबालिका, गैर सरकारी संस्था, महासंघ, पत्रकार महासंघ, इकोलेक्सिस लगायतका प्रतिनिधि सदस्य रहेका छन्। समितिले स्थानीय स्तरमा कृषि क्षेत्रमा देखिएका समस्याहरू पहिचान गरी छलफलका माध्यमबाट स्थानीय स्तरमा समाधान गर्ने र समाधान हुन नसकेका मुद्दालाई केन्द्रमा पठाउने। सुन्दर नेपाल संस्थाका नागरिक समाज पारस्परिक जवाबदेही कार्यक्रमका संयोजक खिम रेग्मीले बताउनुभयो, संस्थाले कार्यक्रम 3 वर्षका लागि सुर्खेत, दैलेख र जाजरकोटमा 2-2 वडामा लागू गरेको छ। सुर्खेतमा लेगबेसी नगरपालिका कोडा नम्बर 6 र 7 तथा भेरीगंगा नगरपालिका कोडा नम्बर 11 र 13 लागू गरेको छ। यसै दैलेखका नारायण नगरपालिका र गुराँस गाउँपालिकाका 2 वडा तथा जाजरकोटको भेरी नगरपालिका र छेडागाडामा कृषि 2 वडामा लागू गरिएको छ।
नेपाल प्रहरीका डीआईजी शरद चन्दले प्रहरीको छवि उच्च बनाउने गरी काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ। सुर्खेतको वीरेन्द्रनगरमा प्रहरी जवान आधारभूत तालिमको 133 समूहको दीक्षान्त समारोहमा उहाँले जिम्मेवार र उत्तरदायी भएर काम गर्न निर्देशन दिनुभएको हो।
आधारभूत तालिमबाट प्रहरी सेवामा चाहिने अनुशासन, सहनशक्ति, आत्मविश्वास र व्यावसायिक ज्ञान र सीप जस्ता आवश्यक पूर्वाधारको विकास हुने हुँदा सिपका ज्ञान र सीपलाई आत्मसात गर्दै कार्यक्षेत्रमा व्यावसायिक प्रहरी भई जनता माझ प्रस्तुत हुन तथा राष्ट्र तथा जनताको सुरक्षाको जिम्मेवार उत्तरदायी र जवाफदेही बन्न समेत म तपाईँहरूलाई निर्देशन दिन चाहन्छु।
डीआईजी चन्दले तालिममा हासिल गरेका ज्ञान सिपलाई व्यवहारमा लागू गर्न आग्रह गर्दै समय सापेक्ष आफूलाई परिवर्तन गर्दै लैजानुपर्ने बताउनुभयो। मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले आयोजना गरेको दीक्षान्त समारोहमा 9 महिने आधारभूत तालिम सम्पन्न गरेका 195 जना दीक्षित भएका छन्। तालिम अवधिमा उत्कृष्ट हुने 8 जना प्रशिक्षार्थीहरूलाई सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा रोहित डगौरा, चक्र रावत, प्रेम चौधरी, भक्तबहादुर रावत, बिर्खबहादुर रावत, कृष्ण मल्ल, भुवन भण्डारी र जनक शाही रहनु भएको छ। यस्तै दीक्षान्त समारोहमा 7 जना प्रशिक्षकहरूलाई पुरस्कृत गरिएको छ। पुरस्कृत हुनेहरूमा प्रहरी जवान श्यामलाल चौधरी, लक्ष्मण विक, प्रसिद्ध स्वर्णकार हवलदार गणेश बटाला, मानबहादुर हमाल, असय सुनिल चौधरी र सही लोकेन्द्र बहादुर चन्द रहनु भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय जुम्ला अन्तर्गतका बर्थिङ सेन्टरमा स्टेचर वितरण गर्न शुरू भएको छ। स्वास्थ्य संस्थाको आवश्यकताको आधारमा स्टेचर वितरण गर्न शुरू भएको हो। अहिलेसम्म जिल्लाको 10 बर्थिङ सेन्टरमा स्टेचर वितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ। अहिलेसम्म अस्पताल नपुग्नको लागि सडक नपुगेको स्वास्थ्य चौकीलाई 3 वटा र सडक पुगेकोमा 2 वटा स्टेचरको दरले 87 स्टेचर वितरण भइसकेको अनमी हिमाली खत्रीले जानकारी दिनुभयो।
ऊर्जा मन्त्री महेन्द्र बहादुर शाहीले नीतिगत सुधार सहितका तत्कालीन र दीर्घकालीन योजनाको खाका 7 दिनभित्र पेश गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। ऊर्जा मन्त्रालयमा आयोजित आर्थिक वर्ष 2073-74 वार्षिक समीक्षा तथा समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री शाहीले ऊर्जा क्षेत्र विकासका लागि नयाँ योजनाको खाका माग गर्नुभएको हो। उहाँले प्रशासनिक तथा नीतिगत सुधारको योजनाको सूची पनि माग गर्नुभएको छ। उहाँले काम भएन, काम पाइएन भन्दै नबस्न र 7 दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिनुभएको हो। विशेष गरी जलविद्युत उत्पादन कम्पनी, जलविद्युत उत्पादन तथा विकास कम्पनी, विद्युत विकास विभाग, जल तथा ऊर्जा आयोग, राष्ट्रिय प्रसारण कम्पनी लगायतका निकायलाई कामको सूची पेश गर्न निर्देशन दिनुभएको हो। उहाँले परम्परागत तथा नियमित तरिकाले काम गरेर मात्र सुधार हुन नसक्ने उल्लेख गर्दै द्रुत विधिबाट काम गर्ने, वातावरण मिलाउन र जनताले कुनै पनि गुनासो गर्ने अवस्था आउन नदिन समेत कर्मचारीलाई सचेत गराउनु भएको छ। भेरी खबरमा खबरको क्रम अझै जारी नै छ, अहिलेलाई भने यो अर्को विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबर। बाजुराको बुढी नन्दा नगरपालिका वडा नम्बर 3 नुरीमा नयाँ गुफा भेटिएपछि गुफा हेर्नेको भीड़ लाग्ने गरेको छ। नुरीको थिमकुट कैलाशको मन्दिर नजिकै गुफा भेटिएको, गुफाको नाम भने कैलाश कमल गुफा राखेको छ। गुफाभित्रको ढुङ्गाको डमरू बजाउँदा आवाज समेत आउने गरेको स्थानीयले जानकारी दिएका छन्। 7 तलासम्म थाहा भएको गुफाभित्र चम्किला आकारका धातु जस्ता ढुङ्गा समेत रहेका स्थानीय पत्रकार अनिल शाहीले बताउनु भएको छ। गुफाको बेलैमा संरक्षण र प्रचार प्रसार गर्न सके बाजुराको पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको भनाइ छ।
कञ्चनपुरको दक्षिण पूर्वी क्षेत्र पुनर्वासको विकास बस्तीमा जंगली हात्ती मरेको अवस्थामा भेटिएको छ। भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट भित्रिएको वयस्क हात्ती लालझाडी वनतर्फ जाने बाटोमा पर्ने सामुदायिक नमुना सामुदायिक वन क्षेत्र नजिक मरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। इलाका सेक्टर वन कार्यालय कुण्डाका प्रमुख दिनेश यादवले हात्ती मरेको कारणबारे अनुसन्धान भइरहेको बताउनुभयो। 2 वर्ष यता पुनर्वासमा मात्रै 4 हात्ती मरिसकेको जनाइएको छ। यसअघि पुनर्वासको कङ्कर सीताबस्ती र सीमावर्ती कियामामा गरी 3 हात्ती मरेको भेटिएको पत्रकार दिपेन्द्र बस्नेतले बताएका छन्।
बैतडीको तल्लो सोराड नगरपालिका 9 असुरमा चितुवाको आतंक बढेको स्थानीयले बताएका छन्। कर्ण नजिकैको मकैबारीमा घाँस काटिरहेका बेला 40 वर्षीय कुन्दादेवी भट्टलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ। चितुवाले भट्टको नाक र बायाँ हातमा थिचोडेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
कञ्चनपुरको भीमदत्त नगरमा सशस्त्र प्रहरी जवान हत्या प्रकरणमा 2 युवतीसहित 6 प्रहरीले नियन्त्रणमा लिएको छ। गड्डा चौकीमा रहेको सशस्त्र प्रहरी राजस्व तथा भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवरको गत बुधबार राति भीमदत्त नगरपालिका 6 हत्या भएको हो। घटना लगत्तै विस्तृत अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले 6 नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ। डीएसपी ज्ञानबहादुर सेटीले अहिलेसम्म 12 प्रहरी कार्यालयमा बोलाएर अनुसन्धान गरिएको बताउनु भएको छ। कुँवरले प्रयोग गरेको मोटरसाइकल घटनास्थल छेउमै रहेको नहरको झाडीमा फालिएको थियो भने सब थुपारिएको ढुङ्गामाथि राखिएको अवस्थामा भेटिएको थियो। कुँवरको हत्यापछि आक्रोशित स्थानीयवासी र उहाँका आफन्तले शान्ति सुरक्षाको माग गर्दै भीमदत्त नगरमा हिजो केही बेर यातायात बजार अवरुद्ध पारेका थिए भने प्रदर्शन पनि गरेका थिए।
यसैबीच कुँवरका हत्यारालाई कारवाहीको माग गर्दै आफन्त र स्थानीयले सब परीक्षण गर्न दिएका छैनन्। दोषीलाई सार्वजनिक गरेर कारवाही नगरुन्जेल सब नउठाउ परिवार आफन्त र स्थानीयले अडान लिएका छन्। हत्यारालाई सार्वजनिक गर्न ढिलाइ भएको भन्दै पीड़ित परिवारले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालसँग घटनाको सत्य तथ्य छानबिन गर्न माग गरेका छन्। मृतक कुँवरका दाई शंकर कुँवरले घटना गम्भीर भएकाले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताउनु भयो। प्रमुख जिल्ला अधिकारी खनालले घटनाको सत्य तथ्य पत्ता लगाउन प्रहरी प्रशासन लागेकाले पीड़ित पक्षले न्याय पाउने बताउनु भयो।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको औपचारिक घाट तथा बैठक सकिए लगत्तै दुवै देशले 46 बुधे संयुक्त प्रेस वक्तव्य जारी गरेका छन्। वक्तव्यमा उच्च स्तरीय राजनीतिक भ्रमणलाई निरन्तरता दिनेदेखि पञ्चेश्वर परियोजना डीपीआर 1 टुङ्ग्याउने सम्मका विषय रहेका छन्। खुल्ला सिमानाको दुरूपयोग हुन नदिने भन्दै दुवै देशले आफ्नो भूमि एक अर्का विरूद्ध प्रयोग हुन नदिने प्रतिबद्धता समेत जनाएका छन्।
बेहरी खबरमा अब एउटा विदेशको खबर। सिरियाको रक्का प्रान्तमा इस्लामिक स्टेट आईएसले गरेको हमलामा परि कम्तीमा 34 सिरियाली सैनिक र सरकार आबद्ध लडाकुको ज्यान गएको छ। सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले रक्का प्रान्तमा झडपको क्रममा सरकारी बलले नियन्त्रणमा लिइसकेको क्षेत्रहरू फेरि आईएसले कब्जामा लिएको जनाएको छ। आइएस लडाकुले मदान शहरको पश्चिममा पर्ने बाहिरी इलाकाको 30 परसम्म सुरक्षा बललाई लखेटेको जनाइएको छ।
भेरी खबरको अन्तिममा एउटा खेल खबर। नेपाल 15 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। ललितपुरको 7 दोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सेमी फाइनलमा बंगलादेशलाई 4-2 गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि आकाश बुढामगरले 2, ब्रिजेश चौधरीले 1 गोल गर्दा बंगलादेशका नजमुल विश्वासले 1 आत्मघाती गोल गर्नुभयो। बंगलादेशले 72 र 73 मिनटमा 2 गोल गर्यो। यस्तै अर्को सेमी फाइनलमा भुटानलाई 2-0 हराउँदै भारत फाइनल प्रवेश गरेको छ। फाइनलमा भोलि नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। बिदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आज हरितालिका तीजको अन्तिम दिन हिन्दू महिलाहरू ऋषि पञ्चमी पर्व मनाउँदै
वंचरो प्रहार गरी हत्या गरेको आरोपमा सुर्खेतको वीरेन्द्रनगरमा एकजना प्रहरीको नियन्त्रणमा आवश्यक अनुसन्धान चल्दै
बर्दिया जिल्ला समन्वय समितिमा माओवादी र हिमालय गठबन्धन विजयी छ नम्बर प्रदेशको विकासका लागि सक्दो पहल गर्ने माओवादी केन्द्रका अध्यक्ष दाहालको प्रतिबद्धता
र नेपाल 15 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्ने। हवस् त अहिलेलाई बिहानको भेरी खबर सकियो। अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा फेरि पनि हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलो राउत र राजेन्द्र शाही बिदा हुन्छौ। ताजा ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो भेरी एफएम। नमस्कार।